अभिवादन मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक साता यसै समयमा रेडियो नेपालका साथसाथै इन्सेक अनलाइन .org लगन गरी संसारका जुनसुकै स्थानमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। त्यसै गरी facebook.com/insekradio मार्फत पनि सुन्न र हामीसँग जोडिन सक्नुहुन्छ। विश्वव्यापी आवधिक समीक्षा यूपीआर मानवाधिकार परिषद स्थापना गर्ने संयुक्त राष्ट्रसंघीय महासभाको एउटा संयन्त्र हो। यो संयन्त्रले संयुक्त राष्ट्रसंघका सबै देशहरूको मानवाधिकार सम्बन्धी दायित्व र प्रतिबद्धताहरूको कार्यान्वयन अवस्थालाई नियमित रूपमा समीक्षा गर्दछ। नेपालको समीक्षा भने आगामी नोभेम्बरमा हुने भएको छ। आजको कार्यक्रम हामीले यसै विषयमा केन्द्रित गरेका छौं। कार्यक्रममा मानवाधिकारसँग सम्बन्धित सरकारवालाका भनाइहरूलाई समावेश गरेका छौं। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं यूपीआरका सम्बन्धमा तयार पारिएको सामग्रीबाट। विश्वव्यापी आवधिक समीक्षाका लागि नेपाली गैर सरकारी संस्थाहरूको सञ्जालको सचिवालय इन्सेक लगायतका संघ संस्थाको आयोजनामा फागुन 15 र 16 गते काठमाडौँमा सरकारवालाहरूसँग परामर्श गोष्ठी सम्पन्न गरिएको छ। कार्यक्रममा इन्सेकी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले मानव अधिकारको अवस्थाका बारेमा संयुक्त राष्ट्रसंघमा गरिने छलफलमा नेपालको मानव अधिकारको अवस्थाका बारेमा कुनै विषय पनि नछुटुन् भन्नेतर्फ सचेत रहेको बताउनुभयो।
मानव अधिकारको रक्षाको लागि वा त्यसको अवस्थाको लागि के गरिरहेका छन् भन्ने कुराको समीक्षा गर्नको लागि यो यूपीआर युएनको ह्युमन राइट काउन्सिलको एउटा सक्रिय संयन्त्र पनि हो। यस्तो संयन्त्र छ जसले चाहिँ सरकारहरूलाई खबरदारी पनि गर्छ ह्युमन राइटमा। हामीले 11 हामीले 15 त्यो दुईटा चरणमा जति पनि हामीले चाहिँ त्यहाँबाट सिफारिसहरू रिकमेन्डेसनहरू प्राप्त गरेका थियौँ ती रिकमेन्डेसनहरू हामीले कति लागू गर्यौं गरेन भोलि समीक्षा हुनेछ र फेरि हामीले विभिन्न क्षेत्रमा चाहिँ रिकमेन्डेसन फेरि प्राप्त गर्नुहुनेछ। यो सरकारलाई पनि यसले जवाबदेहिता बनाउँछ ह्युमन राइटमा। त्यसैले यसको महत्व धेरै ठूलो छ र यो यसको महत्वलाई नै हामीले बुझेर हामीले पनि धेरै महिना अगाडिदेखि यसमा विभिन्न चरणमा हामीले छलफल गर्यौं र यसले के एउटा निचोड पक्कै पनि निकाल्नेछ र हाम्रो यो ह्युमन राइटको क्षेत्रमा चाहिँ यसले केही फड्को मार्ला।
गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष जिताराम लामाले कानूनमा लेखिएका अधिकारलाई व्यवहारमा उतार्न राज्य तथा सरकारवाला लाग्नुपर्ने बताउनुभयो।
कति इन्भल्भ भएको थियो र कसरी चाहिँ अगाडि यो रिकमेन्डेसन आयो भन्ने कुराले धेरै अर्थ राख्ने भएको हुनाले पनि एक खालको कन्सल्टेसन महत्वपूर्ण नै छ। त्यसमा धेरै समुदायले विशेष गरी विभिन्न समुदायहरू विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको समूह छ, अपाङ्ग महासंघ, दलित महासंघहरू छ, अरू विभिन्न भनौँ अन्य सीमान्तकृत वर्गहरूको समुदाय छ, त्यसरी महिला बालबालिका एलजीबीटीआईको समुदाय छ, सबै कुरालाई यसमा चाहिँ समेट्ने र यो कुरा राख्ने भन्ने कुरा छ। हाम्रो नेपालले त हुन त अहिलो वर्ष पनि कमिटमेन्ट गर्ने कुरा नगर्ने चलन त फेरि पनि दोहोरिएला, त्यसलाई चाहिँ हामी फेरि पनि स्ट्रङली चाहिँ अहिले सुझाव दिने। योभन्दा अगाडि पनि 195 दिने सुझाव आएको, त्यसमा पनि 152 त हामी कमिटमेन्टै गरेको थियो, के अरे 43 मात्रै हामी चाहिँ नोटेड भनेर राख्यो। 152 अहिले कतिवटा इम्प्लिमेन्ट भयो भन्दा एक सुरुवात चाहिँ भएको छ, कसै हामीले चाहिँ यो चाहिँ यो पूरा भयो भनेर भन्न सक्ने आधार केही पनि छैन।
डीआरसीएफसी की महासचिव कृष्ण कुमारी वाइवाले प्राप्त सुझावहरूलाई आधार मानेर प्रतिवेदनलाई अन्तिम रूप दिने बताउनुभयो।
अहिलेसम्म राष्ट्रिय मानव अधिकार आयोगले जुन किसिमले चाहिँ कार्य गर्यो त्यो कार्य गरेको कारणले हाम्रो नेपाल चाहिँ मानव अधिकार परिषदमा सदस्य हुन पाए, तर देश यस्तो संकुचन भयो, देशलाई नेतृत्व गर्ने व्यक्तिहरू एकदमै प्रोग्रेसिभ भन्दा रिग्रेसिभ हुँदै गयो। त्यसले गर्दाखेरि अब आउने परिषदमा नेपाललाई सायद प्रश्न हुन्छ परिषदको सदस्य हुन पाउँछ कि पाउँदैन। त्यसैले जति पनि आयोगहरू छ मानव अधिकारसँग सम्बन्धित त्यसलाई चाहिँ संविधान सम्मत फराकिलो होइन राज्यले चाहिँ राज्य सत्तामा रहेकोहरूले दबाब नदिने स्वतन्त्र आयोगहरूको ढंगले चल्न पायो भने हाम्रो नेपालको शिर उच्च नै रहन्छ भन्ने मलाई लाग्छ।
कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजय राज गौतमले युपीआरका लागि इन्सेकले पहिलो चक्रदेखि नै प्रतिवेदन तयार गरी संयुक्त राष्ट्रसंघमा पेश गर्दै आएको बताउनुभयो। काठमाडौँ स्कूल अफ ल का सह प्राध्यापक कपिल अर्यालले सातै प्रदेशबाट सुझाव लिएर प्रतिवेदन तयारी गर्ने क्रममा रहेकाले केही छुटेका भए यो कार्यशालाबाट परिपूर्ति गर्ने बताउनुभयो।
सीआरसीको थर्ड अप्सनल प्रोटोकल यो कम्युनिकेशन प्रोसिजर सम्बन्धी डकुमेन्ट हो। थर्ड अप्सनल प्रोटोकललाई रेटिफाई गर भन्ने रिकमेन्डेसन थियो सेकेन्ड साइकलमा। नेपाल गभर्मेन्टले त्यसलाई नोटेड भन्ने क्याटेगोरीमा राखे, नोट मात्रै गर्यो, हुन त सपोर्ट गरेको होइन, तर पनि त्यो नेपालले अनुमोदन गर्नुपर्छ भन्ने हामीले कुराहरू उठाइराखेका छौँ। नेपाल सरकारले चाहिँ हामी गर्दैनौँ भनेर पहिले भनेको कुरा हो।
संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूले हरेक 4.5 वर्षको अन्तरालमा मानव अधिकारको समीक्षा गर्नुपर्ने प्रावधान रहेको छ। उक्त प्रावधानलाई विश्वव्यापी आवधिक समीक्षा यूपीआर भनिन्छ। संयुक्त राष्ट्रसंघीय महासभाले सन् 2006 मानव अधिकार परिषद स्थापना गरेको थियो। विश्वव्यापी आवधिक समीक्षाका लागि नेपालका तर्फबाट 300 भन्दा बढी नागरिक संघ संस्था सम्मिलित तीन सञ्जाल, गैर सरकारी संस्थाको सञ्जाल नेपाल, महिलाहरूको राष्ट्रिय सञ्जाल र नेपाल डर्बन सम्मेलनको अनुपरीक्षण समितिले संयुक्त रूपमा प्रतिवेदन तयार गरिरहेका छन्। महिला सञ्जालका तर्फबाट ओरेकी सञ्जिता तिम्सिनाले महिलाका अधिकार र अधिकार प्रयोग गर्दा आइपरेका सवालका बारेमा प्रतिवेदनमा समेटिने बताउनुभयो।
लैंगिक समानताको कुरा गर्दाखेरि चाहिँ हामीले यसमा चाहिँ अब अलिकति जेन्डर डिस्प्यारिटी रहेको कुराहरूलाई चाहिँ हामीले इस्युजको रूपमा चाहिँ यहाँनिर राखेका छौँ। अनि त्यस पछाडि अलिकति तथ्याङ्कहरूलाई पनि हामीले राख्ने प्रयत्न चाहिँ गरेको छौँ, कस्तो खालको इस्युजहरू चाहिँ अलिक धेरै बेसी भइरहेको छ यहाँ भनेर चाहिँ। अनि त्यस पछाडि अर्को भनेको चाहिँ हामीले अब जेन्डर इक्वालिटीमा के कुरा राखेको छौँ भन्दाखेरि अब अलिकति गभर्मेन्टको रिपोर्टहरू हामीले सिडकै हेऱ्यौँ भने पनि र यसपालि पनि पक्कै पनि गभर्मेन्टले वुमेन्सको पार्टिसिपेसन चाहिँ बढ्यो भनेर भन्छ, तर हामीले यो चाहिँ अलिकति क्वान्टिटी मात्र बढेको छ, महिलाहरूको चाहिँ अझै पनि मिनिङफुल पार्टिसिपेसन चाहिँ भएको छैन भन्ने कुराहरूलाई पनि यहाँनिर चाहिँ जोड गरेर राखेका छौँ। र यसमा हामीले केही तथ्याङ्कहरू पनि राखेका छौँ, जस्तो चाहिँ अब 22 जना चाहिँ फेडरल मिनिस्ट्रीहरू हुँदाखेरि चाहिँ 3 जना मात्र महिला हुन्छ, जुन भनेको चाहिँ 33% महिलाको सहभागिता पनि त्यहाँ नभइरहेको अवस्थाहरू छ। त्यसै गरी अब मेयरको रूपमा हामीले हेर्ने भने प्रमुखको दायित्व निर्वाह गर्ने महिलाहरूको संख्या चाहिँ एकदमै न्यून छ भन्ने खालको कुराहरूलाई पनि हामीले राखेको छौँ। त्यसै गरी चाहिँ अब यो महिलाको अहिले जमिनमा चाहिँ अधिकार छ भन्ने कुराहरू छ, अब विभिन्न छुटहरूको व्यवस्थाहरू पनि गभर्मेन्टले गरेको छ, तर त्यहाँ हेर्दा पनि अहिले पनि 19.7% महिलाको मात्र जमिनमा चाहिँ उसको नाममा देखिन्छ, र त्यस पछाडि चाहिँ अर्को 11%ले मात्र त्यो नियन्त्रण चाहिँ गरेको छ भन्ने कुरा चाहिँ यो युएनडिपीको एउटा रिपोर्टले पनि देखाएको छ। त्यो कुराहरूलाई पनि हामीले त्यहाँ राखेका छौँ। र यसमा चाहिँ हाम्रो रिकमेन्डेसन्सहरू चाहिँ के छ भन्दाखेरि चाहिँ अलिकति गभर्मेन्टले चाहिँ यो जति पनि पोलिसिजहरू बनाइरहेको छ त्यो पोलिसिजहरू बनाउँदाखेरि चाहिँ अलिकति सिएसओजहरूसँग पनि लार्जर कन्सल्टेसन्सहरू चाहिँ भएर गराउनु पर्छ, र यो लहरूको चाहिँ अलिकति इफेक्टिभ इम्प्लिमेन्टेसन चाहिँ हुने गरी चाहिँ गर्नुपर्छ भन्ने खालको कुराहरूलाई हामीले यहाँ राखेका छौँ।
डीआरसीएफसीका होम एम्फूले अल्पसंख्यक समुदायका अधिकार उपभोगमा विभेद खेप्नुपर्ने अवस्था अन्त्यका लागि प्रतिवेदनमा उल्लेख गर्ने बताउनुभयो।
मेकानिजम फर द इम्प्लिमेन्टेसन अफ कास्ट बेस्ड डिस्क्रिमिनेसन भन्दाखेरि त्यहाँ अब दलित आयोग छनलाई होइन, अब त्यो यो चाहिँ अलिकति हामी यसमा पनि छलफल गर्न, कस्तो खालको मेकानिजम हो, दलित आयोग भन्दा अर्को खालको मेकानिजम हो कि, अथवा दलित आयोग चाहिँ अहिले संवैधानिक आयोग भएर इस्ट्याब्लिस छ, त्यसको रिसोर्स, त्यसको चाहिँ फन्डिङका कुराहरू, त्यसको चाहिँ प्रभावकारिताको कुराहरू चाहिँ दलित साथीहरूबाटै क्वेसन गरिराखिएको अवस्था छ। त्यसो भएको हुनाले यस्तो कुनै स्पेसल त्यस्तो मेकानिजमहरू त्यो एक्टलाई नै कार्यान्वयन गर्ने खालको एउटा मेकानिजम बना भनेको थियो जर्मनीले होइन, अब त सरकारले एक्सेप्ट गरेको पनि कुरो छ, यो चाहिँ तपाईँ अब अहिलेसम्म कुनै त्यस्तो मेकानिजमहरू बनेको भन्ने चाहिँ देखिँदैन र यो नट इम्प्लिमेन्टेड भनेर मैले राखेँ।
अधिवक्ता लक्ष्मी पोखरेलले संक्रमणकालीन न्यायका सवालमा सर्वोच्च अदालतको फैसला अनुसार ऐन संशोधन गर्नुपर्ने विषयलाई पनि प्रतिवेदनमा उल्लेख गर्नुपर्ने बताउनुभयो। त्यसै गरी राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवाधिकारका विषयमा संयुक्त राष्ट्र संघमा गरिने यो छलफललाई फलदायी बनाउनु पर्ने बताउनुभयो।
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा सकारात्मक पहल भएको चाहिँ छ। नेपाल सरकार नेपालको संविधान अनुसार नै लोकतान्त्रिक व्यवस्था, मानव अधिकार, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता प्रतिको निष्ठा प्रतिबद्धतामा आँख आउने नदिने बताइरहेको छ। तथापि नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि 1966 सम्बोधन गरेको मिडिया काउन्सिल, सूचना प्रविधि, मानव अधिकार आयोग विधेयकले नागरिकको मनमा भय सृजना गरेको छ। नागरिक स्वतन्त्रता खुम्च्याउन खोजिएको छ। यसले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा हनन गर्ने अवस्था देखिन्छ। कानून मसौदा निर्माणमा नागरिक समाजको सहभागिता नभए नागरिक समाजले गुनासो जाहेर गरिन्छ। सरकारवालाको सहभागिताको अभावमा स्वीकार्न सकिरहेको छैन। सर्वोच्च अदालतको फैसला र राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पाएको छ। राज्यप्रति नागरिकको विश्वास खगलाउँदा मानव अधिकारको सम्मान मर्यादा र संरक्षण राज्यको दायित्वमा अभाव देखिन्छ। नागरिकमा डरको भावना सृजना भएको देखिन्छ।
विश्वव्यापी आवधिक समीक्षा यूपीआर मानवाधिकार परिषद स्थापना गर्ने संयुक्त राष्ट्रसंघीय महासभाको प्रस्ताव नम्बर 60251 द्वारा स्थापित एउटा संयन्त्र हो। यो संयन्त्रले संयुक्त राष्ट्रसंघका सबै 192 देशहरूको मानवाधिकार सम्बन्धी दायित्व र प्रतिबद्धताहरूको कार्यान्वयन अवस्थालाई नियमित रूपमा समीक्षा गर्छ। यूपीआरको उद्देश्य हरेक राज्यको मानवाधिकार सम्बन्धी दायित्व र प्रतिबद्धताहरू कार्यान्वयनको समीक्षा गर्नु हो। यस अन्तर्गत समीक्षाको विश्वव्यापी विस्तार र सबै राष्ट्रहरूलाई समान व्यवहार, राज्यको क्षमता अभिवृद्धिको आवश्यकतालाई मध्यनजर गर्ने सहयोगात्मक संयन्त्र र सन्धिजनित निकायहरूको नक्कल नभई पूरकको कार्य गर्ने जस्ता उद्देश्यहरू पर्छन्। यूपीआर कार्यदलमा संयुक्त राष्ट्रसंघका सम्पूर्ण सदस्य राष्ट्रहरूको समीक्षा गरिन्छ। उक्त कार्यदलमा मानवाधिकार परिषदका 47 सदस्यहरू रहन्छन् र यसको अध्यक्षता परिषदका सभापतिले गर्छन्। कार्यदलमा आफ्नो राष्ट्रको प्रतिनिधिका बारेमा परिषदका हरेक सदस्य राष्ट्रहरूले निर्णय गर्छन् र त्यसका लागि मानवाधिकार विज्ञहरूलाई पनि आफ्नो प्रतिनिधिका रूपमा पठाउन सक्छन्। प्रत्येक समीक्षालाई सहजीकरण गर्नका लागि परिषदले 3 समाधीक्षक सम्मिलित एक समूह चयन गर्छ। यो समूहलाई ट्रोइका समाधीक्षकहरू पनि भनिन्छ। यी समाधीक्षकहरू परिषदका 47 सदस्यहरू मध्येबाट चयन गरिन्छ। यो ट्रोइकाका 3 सदस्यहरू संयुक्त राष्ट्रसंघद्वारा निश्चित गरिएका छुट्टा छुट्टै क्षेत्रीय समूहहरूबाट आउँछन्। यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजीत पालिखेका साथसाथै म रमेश प्रसाद तिमलसिन्हा पनि बिदा माग्छु। नमस्ते।